بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وأهل بيته وذريته. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. حم. تنزيل من الرحمن الرحيم. كتاب فصلت آياته قرآنا عربيا لقوم يعلمون. صدق الله مولانا العظيم. گزشتہ مجلس میں مکہ کے خطرناک کافر عتبہ کا واقعہ شروع ہوا تھا. یہ عتبہ اللہ کے آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو ملنے کے لیے آیا، اور اس نے آ کر کے مال دولت حکومت عزت خوبصورت لڑکیوں کی لالچیں دی، لیکن نبی کریم صلی اللہ علیہ وسلم نے اس کی تمام لالچ کو ٹھکرا دیا اور ایک اللہ کے اوپر ایمان کی دعوت کو باقی رکھا. یہ عتبہ جب ناکام ہو گیا تو سیدھا اپنے گھر چلا گیا اور گھر کے اندر چپ چاپ بیٹھ گیا، کسی سے ملنے کے لیے باہر نہیں نکلتا. کئی دن گزر گئے. مکہ کا سردار ابو جہل لوگوں سے کہنے لگا کہ لگتا ایسا ہے کہ عتبہ محمد صلی اللہ علیہ وسلم کے دین کی طرف ہو گیا ہے، اسلام سے امپریس ہوا ہے، متاثر ہوا ہے. پھر کہنے لگا ابو جہل، لگتا ایسا ہے کہ محمد صلی اللہ علیہ وسلم جو اچھا اچھا کھانا کھلاتے ہیں اس کی لالچ میں عتبہ آ گیا ہے. کہنے لگا کہ عتبہ کو محمد صلی اللہ علیہ وسلم سے کوئی ضرورت ہے، کوئی غرض ہے، کوئی مطلب ہے، اس کی وجہ سے وہ محمد صلی اللہ علیہ وسلم کا ماننے والا بن گیا ہو ایسا لگتا ہے۔ چلو اپنے عتبہ کی پرسنل ملاقات لیتے ہیں۔ دیکھیے دوست، بعض مرتبہ ایسے خطرناک ہوتے ہیں کہ وہ دوستی کے اندر انسان کو ایمان سے دور کر دیتے ہیں، اچھے کاموں سے محروم کر دیتے ہیں۔ یہ سب عتبہ کے دوست، ابو جہل وغیرہ، نبی کریم صلی اللہ علیہ وسلم کے دشمن سیدھے عتبہ کے گھر پہنچے۔ جا کر کے ابو جہل نے ڈائریکٹ عتبہ کے اوپر اٹیک کیا، کہنے لگا کہ اللہ کی قسم، ہمارا خیال یہ ہے کہ تو صابی بن گیا ہے، یعنی باپ دادا کا جو دھرم ہے، باپ دادا کا جو مذہب ہے، اس کو چھوڑ کر کے محمد صلی اللہ علیہ وسلم کے دین پر تو چلنے لگ گیا ہے، اگر تیری کوئی ضرورت ہو تو ہم کو بتا، ہم تیرے لیے مال جمع کر دیں گے اور ہم تجھے اتنا مال دیں گے کہ تجھے محمد صلی اللہ علیہ وسلم کے کھانے کی کوئی ضرورت نہیں رہے گی۔ یہ ایک شیطانی چال ہے، کسی انسان کو اچھے کام سے ہٹانا ہو تو الٹی بات کر کے بھی اس کو ہٹا سکتے ہیں۔ جیسے کوئی آدمی نماز پڑھنے مسجد میں آتا ہو تو کوئی شیطان انسان یوں کہے کہ تو روزی کی برکت کے لیے نماز پڑھنے جاتا ہے نا، تجھے کتنی برکت چاہیے، چل میرے ساتھ بزنس کر، اتنا پیسہ ملے گا، تو نماز کیوں پڑھتا ہے، میرے ساتھ بزنس میں ہی تجھے اتنا پیسہ مل جائے گا، چھوڑ دے تو نماز کو۔ یہ شیطان صفت انسان ہے جو ایسی الٹی بات کر کے انسان کو نماز چھوڑاتے ہیں، اچھے کام چھوڑاتے ہیں، ایک وقت آتا ہے کہ ایمان سے دور کر دیتے ہیں۔ اب عتبہ تو مکہ کا بہت بڑا مالدار آدمی، لیکن جب اس کو یہ بات کہی دوستوں نے کہ تو محمد صلی اللہ علیہ وسلم کے پاس مال کے مطلب سے جاتا ہے، کھانے کے مطلب سے جاتا ہے، تو اس کو ایک دم غصہ آ گیا اور غصے میں آ کر کہنے لگا کہ تم جانتے ہو کہ مکہ میں جو قریش خاندان ہے اس میں سب سے بڑا مالدار میں آدمی ہوں، مجھے کسی کے مال دولت کی کوئی ضرورت نہیں ہے۔ پھر کہنے لگا کہ دراصل میں جب محمد صلی اللہ علیہ وسلم کے پاس گیا تو انہوں نے جو مجھے قرآن سنایا، جو قرآن سنایا، یقیناً وہ بات بالکل صحیح سچی بات ہے، وہ اللہ کی بات ہے، دنیا کے پیدا کرنے والے مالک کی بات ہے، اور محمد صلی اللہ علیہ وسلم نے ہمیشہ صحیح سچی بات بولی ہے، ان کی بات کبھی جھوٹی ثابت نہیں ہوئی ہے۔ ایک دشمن، وہ بھی خطرناک دشمن، دوسرے دشمنوں کی مجلس میں نبی کریم صلی اللہ علیہ وسلم کے لیے یہ بات کہتا ہے کہ محمد ہمیشہ سچ بولتے ہیں، وہ جو کہتے ہیں وہ سچ ہوتا ہے، ان کی بات کبھی جھوٹی نہیں ہوتی ہے۔ ایک دشمن نبی کریم صلی اللہ علیہ وسلم کی سچائی کو دل و جان سے مانتا ہے. پھر وہ کہنے لگا کہ مجھے ڈر لگتا ہے کہ تم لوگ محمد صلی اللہ علیہ وسلم کو مانتے نہیں ہو, ان کو تکلیف دیتے ہو, تو تمہارے اوپر اللہ کے یہاں سے عذاب آ جائے گا, کوئی آفت آئے گی جس کے اندر تم ہلاک اور برباد ہو جاؤ, اس لیے میں تم کو عذاب سے ڈرانا چاہتا ہوں. خیر, ایمان ایسی چیز ہے جس کے مقدر میں ہوتا ہے اس کو ملتی ہے. اللہ کا بہت بڑا احسان ہے, انہوں نے ہم کو ایمان عطا فرمایا. یہ عتبہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس آیا, ڈائریکٹ حضور سے قرآن سنا, قرآن کو سچا مانتا ہے, اس کے دل دماغ کے اوپر اچھا اثر بھی ہوا, لیکن ایمان قبول کرنے کے لیے تیار نہیں ہوا, اور اس کے اندر بہت بڑا ہاتھ تھا اس کے دوستوں کا, کہ ابو جہل اور دوسرے جو اس کے خطرناک دوست تھے, گندے دوست تھے, ان گندے خطرناک برے دوستوں نے اس کو ایمان سے روک دیا. اسی لیے ہمیں بہت دیکھنا چاہیے کہیں ہم گندے لوگوں کے ساتھ دوستی نہ کریں, خراب آؤٹ لائن دوستوں سے دوستی نہ کریں, ورنہ ان کے ساتھ رہتے رہتے آدمی خود آؤٹ لائن ہو جاتا ہے, بگڑ جاتا ہے. اچھے لوگوں سے دوستی کرنی چاہیے, اچھے لوگوں کے سرکل میں رہنا چاہیے, تو انسان کو دین اور آخرت کا فائدہ ہوتا ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم مکہ کے اندر لوگوں کو برابر ایمان سکھاتے تھے. لوگ حضور کو گالیاں دے رہے, کوئی حضور کو جادوگر کہتا ہے, کوئی کاہن نجومی جیوتش کہتا ہے, حضور سب کی کڑوی باتیں سن رہے ہیں, اور کڑوی بات سن کر کے بھی لوگوں کو ایمان کی دعوت دے. اب حضور تو رکتے نہیں, تو لوگ چچا ابو طالب پر پریشر کرتے تھے, اس لیے کہ نبی کریم صلی اللہ علیہ وسلم تو یتیم تھے, آپ کے ابا نہیں تھے, تو آپ کے چچا آپ کی کیئر کرتے تھے, آپ کی دیکھ بھال کرتے تھے, تو چچا ابو طالب کے اوپر پریشر چالو کیا کہ ابو طالب اپنے بھتیجے محمد کو روکو. پہلے ایک مرتبہ آئے تھے چچا ابو طالب کے پاس پورے مکہ والے ڈیپوٹیشن لے کر کے, اور آ کر چچا ابو طالب کو کہا کہ اپنے بھتیجے کو روکو ایمان کی دعوت سے. پھر دوسری مرتبہ آئے, مکہ کے سارے بڑے بڑے لوگ, اور آ کر کے چچا ابو طالب کو کہتے ہیں, ابو طالب تم مکہ کے لیڈر ہو, سردار ہو, تمہاری عمر بھی زیادہ ہو گئی, ایج تمہاری زیادہ ہے, تمہاری عزت مکہ میں بہت زیادہ ہے, لیکن تمہارا بھتیجا محمد ہمارے باپ داداؤں کا انسلٹ کرتا ہے, ہمارے جو عقل مند لوگ ہیں ان کو بیوقوف کہتا ہے, ہمارے یہ معبود ہے بت ہے ان کو برا بھلا کہتا ہے, اسی لیے آپ اس کو روکو اپنے بھتیجے کو, چچا کے ذریعے پریشر کروا رہے. دیکھو شیطان صفت لوگ کیسے ہوتے ہیں, ہر طرح کی وہ کوشش کرتے ہیں اچھے کام کو روکنے کے لیے. کبھی کسی بڑے کا پریشر کرائیں گے, بڑے کے پاس دباؤ کروائیں گے, بڑے کے پاس سفارش کروائیں گے, لگ وگ لگوائیں گے کہ کسی طرح بھی آدمی اچھا کام چھوڑ دے وے, نیک کام چھوڑ دے وے. اس کے لیے شیطان لوگ کیسے کیسے کام کرتے ہیں. جب دوسری مرتبہ مکہ کے بڑے بڑے لوگ آئے چچا ابو طالب کے پاس, تو ابو طالب کے بیٹے حضرت عقیل ابن ابی طالب رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ ابا جان نے ابو طالب نے مجھے کہا کہ جاؤ محمد صلی اللہ علیہ وسلم کو بلا کر کے لے آؤ, میرے بھتیجے کو میرے پاس بلا کر کے لے آؤ. نبی کریم صلی اللہ علیہ وسلم کو چچا جان نے بلایا. چچا خاندان کے بڑے ہیں, باپ کی جگہ ہے, ان کا رسپیکٹ ہو, ان کا ادب ہو, ان کا اکرام ہو. تو جب چچا جان نے بلایا تو نبی کریم صلی اللہ علیہ وسلم گئے چچا کو ملنے کے لیے. حالانکہ دوپہر کا وقت تھا, سخت گرمی تھی, خطرناک گرمی تھی, اس کے باوجود بھی چچا نے بلایا تو نبی کریم صلی اللہ علیہ وسلم ملنے کے لیے چلے گئے. یہ اکرام سیکھنا چاہیے, ادب سیکھنا چاہیے. ماں باپ بلاوے تو جانا ہی جانا ہے. ماں باپ کسی کام کے لیے بلاوے, سارے کام چھوڑ کے ماں باپ کے پاس جانا ہے, لیکن چچا باپ کی جگہ کے اوپر ہے. اور جو دوسرے بڑے رشتے دار ہوتے ہیں ان کا بھی اکرام کرنا چاہیے. حدیث پاک میں آتا ہے, من لم یرحم صغیرنا ولم یوقر کبیرنا فلیس منا او کما قال علیہ الصلاۃ والسلام. جو چھوٹے ہوتے ہیں ان پہ رحم کرو, مہربانی کرو, اور جو بڑے ہوتے ہیں ان کا رسپیکٹ کرو, اکرام کرو, ادب کرو, عزت کرو. جو مسلمان چھوٹوں پر رحم نہ کرے, بڑوں کی عزت اکرام نہ کرے, نبی جی نے فرمایا کہ وہ اسلامی جماعت سے باہر نکل جاتا ہے, اسلامی جماعت میں نہیں رہتا وہ. اس لیے بڑوں کا ادب کرنا چاہیے. چچا نے بلایا, دوپہر میں بلایا, سخت گرمی کے وقت بلایا, نبی کریم صلی اللہ علیہ وسلم فوراً چچا جان کے بلانے پر چلے گئے. اب جو زمانہ آ رہا ہے اس میں بڑوں کا رسپیکٹ ختم ہو رہا ہے, لوگ ماں باپ کا ادب نہیں کرتے. چچا, دادا, نانا, ماموں, یہ خاندان کے بڑے, ان کا رسپیکٹ نہیں کرتے. خالہ, پھوپھی, ان کا رسپیکٹ نہیں کرتے. یہ غلط طریقہ ہے. جو ہمارے بڑے رشتے دار ہیں, فیملی کے جو بڑے ہیں, ان کا اکرام کرنا چاہیے, ان کا ادب کرنا چاہیے, ان کا لحاظ کرنا چاہیے. دیکھیے, نبی کریم صلی اللہ علیہ وسلم اللہ کے نبی ہیں, رسول ہے, تمام رسولوں میں سب سے اونچے درجے کے, لیکن پھر بھی چچا جان نے بلایا تو فوراً حضور ملنے کے لیے چلے گئے. گئے, چچا جان نے کہا, اے میرے پیارے بھتیجے. چچا کو بھی چاہیے کہ بھتیجے کے ساتھ پیار کرے. اگر بھتیجا ادب کرتا ہے تو چچا بھی بھتیجے سے محبت رکھے. دیکھیے, ابو طالب نبی جی کو کتنے پیار سے بلاتے, کہتے اے میرے پیارے بھتیجے محمد, تمہاری قوم, تمہارے خاندان, تمہاری فیملی کے یہ لوگ میرے پاس آئے ہیں, آپ ان کو برا بھلا نہ کہو, ان کے بتوں کو, معبودوں کو برا بھلا مت کہو, تم ان کو تکلیف دینے سے رک جاؤ. اس طرح کی باتیں انہوں نے کہی. پھر یہ بات بھی کہی, بھتیجے محمد, میں بڈھا ہو گیا ہوں, मेरे ऊपर रहम करो, मेरी कैपेसिटी और ताकत से ज्यादा मेरे ऊपर बोझ लोड मत डालो। अब मैं बुढ़ा हो गया, कितनों की फरियाद सुनूंगा, कितनों की शिकायत सुनूंगा। ये लोग तुम्हारी फरियाद लेके पहले भी आए थे, अभी भी आए। मैं बुढ़ा आदमी कितनी मर्तबा लोगों की फरियाद सुनो। जैसे कोई बच्चा महल्ले में तूफानी होवे, लोग जा जा करके उसके दादा नाना को कहवे, तुम्हारा पोता तुम्हारा नवासा देखो ये करता है ये करता है ये करता है, तो दादा नाना भी कंटाल जाते हैं और कभी कहते हैं, बेटा तू कितना इस बुढ़ापे में मुझे परेशान करेगा। अखे मेल्ले वाले तेरी फरियाद लेके आते ही रहते हैं, तू सुधर जा ताकि तेरी फरियाद नहीं आवे ने बुढ़ापे में मुझे सुकून मिले चैन मिले। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कोई गलत काम नहीं करते थे, 100% सही काम करते थे कि लोगों को एक अल्लाह की इबादत की दावत देते थे। लेकिन वो अरब के मक्का के कुरैश काफिरों को बुरा लगता था, उनको वो गलत काम लगता था, इसलिए वो चचा अबू तालिब को फरियाद करने के लिए आते, शिकायत करने के लिए आते। चचा अबू तालिब ने कहा, भतीजे अब मैं बुढ़ा हो गया हूं, मुझे ज्यादा तकलीफ मत दो, ये लोग कितनी मर्तबा तुम्हारी फरियाद लेके आएंगे। जब चचा की बात पूरी हो गई तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दिल में अपने चचा का रिस्पेक्ट है, अदब है, इकराम है, इज्जत है, लेकिन इससे भी बड़ा अदब अल्लाह का हुक्म पूरा करना है। अल्लाह का हुक्म अल्लाह का हुक्म है, ईमान की दावत अल्लाह का हुक्म था, कलिमे तैयबा सिखलाना अल्लाह का हुक्म था। और चचा अगर उससे मना करेंगे तो चचा जान को भी रिस्पेक्ट से कहेंगे, चचा आपका इकराम सर पर, लेकिन मैं ईमान की दावत तो चालू ही रखूंगा। तो हुजूर ने आसमान की तरफ देखा और फरमाया, चचा ये सूरज देख रहे हो, दोपहर का वक्त था, सख्त धूप का वक्त था। तो कहा, चचा ये सूरज देख रहे हो? चचा अबू तालिब ने कहा, जी बेटा मैं सूरज देख रहा हूं। और दूसरे भी जितने कुरैश काफिर सरदार लोग आए थे सबको सूरज दिखाया हुजूर ने। उसके बाद इरशाद फरमाया, फमा अन बी अकदर अन अदा अजालिका मिनकुम अला अंतश्तइलु मिनहा बिशुअला। तुम सब लोग मिल करके सूरज पे जाओ। आज तो दुनिया भी चांद की बात कर रही है, सूरज तो बहुत आगे है। तो कहा, तुम सब मिलके सूरज पे जाओ ने सूरज पे जाकर के वहां से आग लेके आओ, अंगारा शौला लेके आओ, तो अभी मैं ईमान की दावत छोड़ने वाला नहीं हूं, कलमे की दावत मैं नहीं छोड़ूंगा। मैं लोगों को यही कहूंगा, या अय्युहन्नास قولوا لا إله إلا الله تفلحون। लोगों, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़ लो, इसमें तुम दुनिया आखिरत में कामयाब हो जाओगे। कहा, मैं नहीं छोड़ूंगा इस बात को। फिर नबी जी ने और बात फरमाई, या अम्मी वल्लाहि लव वदउ शम्स फी यमीनी वल कमर फी यसारी अला अन अतरुक हाजल अमरा हत्ता युजीरहु अल्लाह औ अहलक फीही मा तरकतुहु। चचा जान, इन लोगों ने मुझे माल की ऑफर की, पैसों की, दौलत की ऑफर की, मुझे पूरे अरब का बादशाह बनाने की ऑफर की, मुझे खूबसूरत 10 लड़कियों से शादी कराने की ऑफर की। ये सारी ऑफर एक तरफ, सुनो चचा जान, हुजूर फरमाते हैं अगर ये लोग मेरे दाहिने हाथ में सीधे हाथ में सूरज लाके रख देवे और बाएं हाथ में लेफ्ट हैंड में चांद लाकर के रख देवे तो भी अल्लाह की कसम में ईमान की दावत नहीं छोड़ूंगा। दुनिया की दौलत क्या चीज होती है? दाहिने हाथ में सूरज लाके रख देवे, बाएं हाथ में चांद लाकर के रख देवे, मैं ईमान की दावत दूंगा। ईमान चमकेगा दुनिया में, ईमान को अल्लाह दुनिया में चमकाएंगे और मैं ईमान की दावत देते देते दुनिया से चला जाऊंगा, लेकिन किसी लालच के ऊपर मैं ईमान के बारे में सुलह नहीं करूंगा, कंप्रोमाइज नहीं करूंगा। चचा अबू तालिब के दिल में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बहुत मोहब्बत थी। चचा अबू तालिब बहुत चाहते थे हुजूर को। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बात सुन करके चचा अबू तालिब रोने लगे, आंख में से आंसू आ गए चचा अबू तालिब। और हुजूर ने देखा कि मेरे चचा जान को रोना आ गया तो कहा मैं जितनी देर बैठूंगा मेरे चचा और रोएंगे, ज्यादा रोएंगे, मेरी मोहब्बत में रोएंगे। इसीलिए हुजूर उठ के चले गए। जब कुछ दूर चले गए तो चचा जा अबू तालिब ने बुलाया, बेटे मोहम्मद इधर आओ। हुजूर को फिर बुलाया और बुलाकर चचा अबू तालिब कहते हैं, इज़हब या इब्न अखी फकुल मा अहबबता फवल्लाहि ला उस्लिमुक लिशैइन अबदा। सुभान अल्लाह। जाओ बेटे, जाओ मेरे बेटे, मेरे भतीजे, जो तुमको पसंद है वो ईमान की दावत दो लोगों को। जाओ बेटा, खुदाए पाक की कसम मैं कभी किसी के हाथ में तुम्हें नहीं जाने दूंगा। बड़े से बड़ा दुश्मन आ जाए, मक्का के बड़े से बड़े लीडर आ जाए, भतीजे मैं कभी किसी को तुम्हें हाथ नहीं लगाने दूंगा। जब तक तेरे चचा जिंदा है ना अबू तालिब, किसी की मजाल नहीं कि तुझे हाथ लगावे। बेटे मोहम्मद जाओ, ईमान की दावत दो लोगों को, जाओ कलमा सिखाओ। ये कहकर के हुजूर को रवाना किया। चचा अबू तालिब ने बहुत मदद की नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की। अच्छा, तीसरी मर्तबा भी कुरैशी लोग आए कि और प्रेशर करो नहीं बुड्ढे के ऊपर, तो क्या ये बुड्ढा मान जाएगा तो ही भतीजे मोहम्मद को रोकेगा, वही कंट्रोल करे का बुड्ढे को और प्रेशर करो। थोड़े दिन शांत बैठे, फिर आए एक दिन सारे मक्का के टोपी लोग, अबू जहल, उतबा और सब पूरी टीम लेकर आए चचा अबू तालिब के पास। वो लोग क्या समझते थे, एक दूसरी बात सोचते थे कि अबू तालिब को मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जैसे खूबसूरत तंदुरुस्त नौजवान भतीजे की जरूरत है। हुजूर बहुत खूबसूरत थे, बहुत खूबसूरत थे, सफेद और लाल मिक्स रंग था नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का, बहुत खूबसूरत थे और एकदम खिलते जवान थे। हुजूर पर बुढ़ापा नहीं आया, बुढ़ापन नहीं आया कभी भी हुजूर पर, हमेशा जवान रहे हुजूर। बल्कि आपको हैरानी होगी, 400 जन्नती आदमियों की ताकत अल्लाह ने अकेले हमारे हुजूर को अता फरमाई थी। इतनी जबरदस्त ताकत, एकदम जवान और तंदुरुस्त, हेल्थी हुजूर थे। तो मक्का वाले क्या समझे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बहुत तंदुरुस्त है, बड़े हेल्थी है, बहुत खूबसूरत हैंडसम है, तो चचा को भतीजे से कोई गरज होगी। कि इस भतीजे को मैं अपना बेटा बना लूं। तो इन लोगों ने एक दूसरा ऑप्शन ढूंढा। देखो शैतान दिमाग में कैसी कैसी बातें डालता है। का मक्का में देखो कौन कौन नौजवान है जो एकदम तंदुरुस्त भी होवे, हेल्थी होवे, खूबसूरत होवे। तो उन्होंने तलाश किया और अमारा इब्ने वलीद नाम के एक लड़के को लेकर हुजूर के पास आए, चचा अबू तालिब के पास आए। अमारा एकदम नौजवान, कुरेश का, तंदुरुस्त, खूबसूरत, और आके चचा अबू तालिब को कहते, अबू तालिब देखो ये उमारा को लेके आए हैं, इसको तुम अपना बेटा बना लो और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को छोड़ दो, इसको बेटा बनाओ। तुमको ये मतलब है ना कि कोई तंदुरुस्त, खूबसूरत, अच्छा जवान तुम्हारा बेटा बन के रहवे, तुम्हारा वफादार बन के रहवे, ये रहा ये लड़का है, इसको रख लो तुम और मोहम्मद को छोड़ दो। फिर क्या कहने लगे, सिर्फ छोड़ो मत, अपने भतीजे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को हमको सौंप दो, हम उनको नऊज़ुबिल्ला कत्ल कर देंगे, हम उसको कत्ल करना चाहते हैं। वो तो तुम्हारी वजह से हम कत्ल नहीं करते, वरना हम कब से इनको कत्ल कर डाल दे। अब तुमको कोई जवान लड़के की जरूरत है बेटा बनाने के लिए, ये लड़का ले आए, इसको बेटा बना दो और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को छोड़ दो। चचा अबू तालिब ने सब कुछ सुना और सुन करके फरमाने लगे, चचा अबू तालिब, वल्लाही मन सफ तुमोनी तो उतोनी इबनकुम अगजोहु लकुम वउतीकुम इबन अखी तक्तुलूना हाजा वल्लाही ला यकूनु अबदा अफला तअलमून अन नाकत इजा फकदत वलदहा लम तहनी इला गैरी। चचा अबू तालिब ने कहा, ए कुरैश के और मक्का के सरदारो, खुदा की कसम तुम मेरे पास आके इंसाफ की बात नहीं करते हो, ये तो सब तुम ना इंसाफी की बात करते हो। तुम ये चाहते हो कि मैं अपना सग्गा भतीजा तुमको दे दो और कोई दूसरा लड़का मैं ले लो और तुम मेरे भतीजे मोहम्मद को ले जाके कत्ल कर दो और मैं दूसरे के लड़के को अपना बेटा बनाऊं। खुदाए पाक की कसम कभी ऐसा नहीं होगा और कभी ऐसा नहीं होने दूंगा। फिर कहने लगे चचा अबू तालिब, चूंकि अरब में ऊंट पालने का बहुत रिवाज था, तो कहा कोई ऊंटनी को कोई बच्चा होवे और फिर वो बच्चा गुम हो जावे तो क्या वो ऊंटनी किसी दूसरी ऊंटनी के बच्चे से मोहब्बत करेगी? कभी नहीं करेगी, वो तो अपने ही बच्चे की याद में तड़पती रहेगी। सगा बच्चा होता है, चाहे माजूर हो, लूला लंगड़ा हो, बेरा अंधा हो, लेकिन बच्चा अपना अपना होता है। कहा के जाओ, कोई दूसरे का लड़का मुझे नहीं चाहिए, ये मेरा लाडला भतीजा मोहम्मद है, मैं कभी उसको तुम्हारे हाथ में नहीं दूंगा, मैं अपने भतीजे की हमेशा फेवर करूंगा, हिमायत करूंगा और तुम्हें उसको हाथ नहीं लगाने दूंगा। देखिए चचा अबू तालिब की कैसी मोहब्बत थी हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ। और हुजूर के इरादों को देखो, हर तरह की लालच हुजूर को दी गई, लेकिन हुजूर ने कभी ईमान इस्लाम में कंप्रोमाइज नहीं किया। अल्लाह हमें भी ऐसा पक्का ईमान अता फरमाए। सबसे ज्यादा मोहब्बत अल्लाह हमें ईमान से अता करे। अपने आखिरी नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से अल्लाह हमें सच्ची पक्की कामिल मोहब्बत अता फरमाए। दुनिया की दौलत, दुनिया की प्रॉपर्टी एक दिन फना होने वाली है, खत्म होने वाली है। दुनिया की दौलत दुनिया में रह जाने वाली है, मौत के बाद कब्र में आखिरत में اللہ کی محبت ساتھ آئے گی، نبی کی محبت ساتھ آئے گی، قرآن کی محبت ساتھ آئے گی، اسلام کی محبت ساتھ میں آئے گی، اور وہ مرنے کے بعد جنت میں لے جانے کا ذریعہ بنے گی. اللہ ہمیں اللہ اپنی ذات سے اپنے آخری نبی محمد مصطفیٰ صلی اللہ علیہ وسلم سے، قرآن سے اور اسلام سے، صحابہ سے ہمیں اللہ سچی اور پکی محبت عطا فرما. سکینہ بی بی حیدر علی موسیٰ جی، اللہ تعالیٰ ان کو ان کی مغفرت فرماوے، اللہ ان کی مغفرت فرماوے، اللہ ان کی مغفرت فرماوے. الحمدللہ رب العالمین، اللہم صل علی سیدنا محمد وعلی آل سیدنا محمد صلاتن تنجینا بها من جمیع الاحوال والآفات وتقضی لنا بها جمیع الحاجات وتطهرنا بها من جمیع السیئات وترفعنا بها عندك اعلی الدرجات وتبلغنا بها اقصى الغایات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا رحم الراحمين يا رحم الراحمين يا رحم الراحمين وإلهكم إله واحد لا الہ الا هو الرحمن الرحیم. اللہم اغفر امت سیدنا محمد صلی اللہ علیہ وسلم، اللہم ارحم امت سیدنا محمد صلی اللہ علیہ وسلم، اللہم تجاوز عن امت سیدنا محمد صلی اللہ علیہ وسلم، اللهم اصلح شان أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم اجبر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم استر أمة سيدنا محمد صلى الله عليه وسلم، اللهم إنا نسألك رضاك والجنة، اللهم إنا نسألك رضاك والجنة، اللهم إنا نسألك رضاك والجنة. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہماری مغفرت فرماؤ، اے اللہ ہماری مغفرت فرماؤ، ہر حرام سے اللہ ہماری حفاظت فرماؤ، جن کاموں سے آپ ناراض ہوتے ہیں اس سے ہماری حفاظت فرماؤ. پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی سچی محبت عطا فرماؤ. زندگی کا ہر کام نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق کرنے کی توفیق عطا فرماؤ. اے اللہ آپ کی محبت عطا فرماؤ، تمام بیماروں کو شفا عطا فرماؤ، حلال برکت والی روزی عطا فرماؤ، جو بے گھر ہے ان کو اپنا گھر عطا فرماؤ، جو اجڑ گئے ہیں ان کو آباد فرماؤ، جو جس پریشانی میں ہے اپنے کرم سے نجات عطا فرماؤ. اے اللہ محبوسین کو رہائی عطا فرماؤ. اے اللہ تمام ایمان والوں کی حفاظت فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم کا امتی پوری دنیا میں جہاں کہیں بھی ہے، اے اللہ اس کے ایمان کی، اسلام کی، دین کی اور اس کی اولاد اور نسلوں کے ایمان اسلام کی جان مال عزت آبرو مکان جائیداد کی اے اللہ اپنے کرم سے حفاظت فرما, حفاظت فرماؤ, حفاظت فرماؤ. اے اللہ صبح قیامت تک اس ملک میں اسلام اور مسلمانوں کو عزت عافیت سلامتی ہر طرح کی ترقی کے ساتھ باقی فرماؤ. اے اللہ امن و امان قائم فرماؤ, عدل و انصاف قائم فرماؤ, مظالم کا خاتمہ فرماؤ. تمام مساجد کی, عبادت گاہوں کی, مدارس عربیہ کی, مکاتب قرآنیہ کی, جماعتوں کی, مراکز کی, خانقاہوں کی, دینی اداروں کی, دین کے کام کرنے والے افراد کی اے اللہ اپنے فضل سے حفاظت فرماؤ, نصرت اور مدد فرماؤ, ہماری عمروں میں برکت عطا فرماؤ, زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرماؤ. اے اللہ ہماری جائز مرادیں پوری فرماؤ. آپ کے بہت سے بندوں اور بندیوں نے مختلف مقاصد کے لیے, دعاؤں کے لیے کہا, لکھا, یا جو ہم سے آرزو اور تمنا رکھتے ہیں, یا جن کا ہمارے اوپر حق ہے, اے اللہ ان تمام کی مغفرت فرماؤ, ان کی جائز حاجات پوری فرماؤ, پریشانیوں کو دور فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی, ہمیں اور پوری امت کو عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی, اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. وصلی اللہ وسلم علی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. Thank you.